رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله صلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله.
امیر اہل سنت وضو کرنے میں پانی زیادہ کھولنا بھی کیا حرام ہے؟
میں نے یہ دیکھے مناظر، پہلے نل کھولتے ہیں، بعض لوگ وضو کرنے پہ بیٹھ کے مسجد کے، دیکھا آپ نے؟ دیکھا ہے نا، اب یہ ان کی عقلوں پہ پتھر نہیں پڑ گئے، نل کھولنے کی تک کیا ہے، پہلے نل کھولتے پھر آسن چڑھاتے ہیں، یہ دیکھے میں نے، آسینے چڑھیں گے پانی جاری ہے، گناہ تو ہے نا یار، یہ تو اپنا پانی بھی اس طرح ضائع کرے گا گھر کا تو کیسے اس کی اجازت ملے گی؟ تو یہ مطلب کیا کر رہا ہے، سمجھ نہیں آتی اس کو کیوں کھولا نل، نل بعد میں چڑھانے کے بعد بھی تو کھل سکتا تھا نل، ایک یہ کریں گے، پھر زوردار نل کھولیں گے اور پانی کی طرح خالی ناک کی نوک پہ لگائیں گے، سونگ کا چڑھانا ہوتا ہے نرم ہڈی تک، یہ بھی نہیں کرتے، اور پانی دوڑ 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 جا رہا ہے، یہی کلی مسواک بھی اللہ نصیب کرے ورنہ یہ انگلی گھماتے رہیں گے پانی چل رہا ہے، حالانکہ الٹا ہاتھ نل کے اوپر ہینڈل پہ ہونا چاہیے، پانی نکالا بند کر دیا، نکالا بند کر دیا، اور نل بھی متوسط یعنی درمیانے انداز میں کھولے یا جیسے کام چل جائے، یہاں تک کہ باہر شریعت میں لکھا ہے کہ ناک میں پانی چڑھانے کے لیے آدھا چلو کافی ہے، تو پورا چلو لے گا تو بھی اسراف ہے، فضول ہے، پورے چلو کی کیا بات ہے، اتنا زور دے 10 چلو گر جائے گا تو پھر تو ناک تک، ناک کی نوک تک پہنچے گا، یوں کر کے پھینک دیا، یوں کرتے ہیں، پھر وہ ہاتھ دھونا بھی نہیں آتا، ہاتھ کو یوں کرتے ہیں، اب ورزش کرنی ہے تو اس کے علاوہ بھی تو اور ٹائم ہے نا آپ کے پاس، ایکسرسائز کرنی ہے تو نل پہ بیٹھ، تو وضو میں یہ کیا ہے، یوں کرتے ہیں، اچھا تو یہ مطلب ہاتھ دھونا ہے تین، وہ بس نل کے نیچے دھوئیں گے نا تو اتنی دیر ہاتھ رکھنا کافی ہے کہ جتنی دیر میں تین مرتبہ دھل جائے ہاتھ، جبکہ جاری نل ہے پانی، ٹھیک ہے نا، تو یہ تین بار دھل گیا، یہ آدھے بازو تک مستحب ہے، بغل تک اسراف ہے، آدھے بازو تک دھل گیا تو یہ کافی ہے، پھر یوں یوں کرتے ہیں، اور یہ یوں کرنے میں بھی کیا یوں یوں دے جاتا ہے، تھوڑی اوپر تک جاتا ہے، تو بہرحال اس کی حاجت ہی نہیں، یہ اضافی ہے، پھر وہ مسا بھی عجیب طریقے پہ کرتے ہیں، نل ایک تو کھلا رہتا ہے مسا کرنے کے دوران، در پانی جا رہا ہے، اب یہ یوں کریں گے، جس طرح ان کو مرضی ہو یوں کریں گے، یوں کریں گے، یوں کرتے ہیں، پہلے تو یہ کرتے تھے، اب پتہ نہیں سدھر گئے ہو تو، کرتے ہیں یوں، اب نہیں کرتے ہیں، یہ خلال تو داڑھی کا سنت ہے، منہ دھونے کے بعد جو کرتے ہیں، یہ یوں کرتے گلے کا یوں مسا کرتے مسا کیا کھجاتے ہیں گلے کو، تو یہ سب معلومات کی کمی کی وجہ سے مدنی قافلوں میں سفر کریں گے انشاءاللہ تو سب سیکھ جائیں گے، نماز کے احکام پڑھ لیجئے بہت سی معلومات ہو جائے گی، تو علم تو حاصل کرنا چاہیے نا، ایک کو میں نے مطلب یہ میرے کو لیے یادگار ہے، ہماری برادری کا تھا میمن لڑکا تھا، وہ جب میں شہید مسجد ہوتا تھا تو ایک لڑکا وضو کر رہا تھا، نوجوان تھا، داڑھی منڈا تھا، تو وہی غلط وضو کر رہا تھا، یہاں پانی یہ حصہ سوکھا رہ جاتا ہے اگر احتیاط نہ کریں تو، سردیوں میں زیادہ احتیاط کرنی ہوتی ہے، کھال سوکھ جاتی ہے وہ جھریاں دھاریاں، تو اس میں تو پہلے پانی رگڑے، ویسے ہی مستحب ہے پانی رگڑنا گرمیوں میں بھی سردیوں میں زیادہ، تاکہ یہ نرم ہو جائے کھال، کچھ بھیگ جائے گی تو اندر تھوڑا یہ دھلنے میں آسانی ہو جائے گی، خیر وہ ڈالتا تو یہاں پانی نہیں بہ رہا تھا، تو میں نے اس کو سمجھایا، سمجھانے کی کوشش کی مگر وہ سمجھنے کے لیے تیار نہیں تھا، میں نہ مانوں، اس نے کہا یار وضو ہی تو کرنا ہے، मैंने शायद ये बोला होगा कि यार मैं भी तो वजू करने का बोल रहा हूँ, ये वजू ही कर रहा है तो वजू ही करो, तो ये सूख जाएगा तो सूखा रहेगा तो वजू नहीं होगा। खैर तो वो बहरहाल उसने मेरे को रुखा था जवाब दे दिया मुंह फुला के, यार वजू ही तो कर रहा है, तो ये ऐसे होते क्या करें। दीन की तरफ बस ये खुशफहमी है, अब इस तरह तो 100 साल तक नमाज पढ़ता रहेगा तो नमाज नहीं होगी, जब वजू नहीं होगा फिर नमाज में अलग गलतियां। तो दावत इस्लामी के मदनी माहौल से वाबस्ता रहिए, नमाज के अहकाम को पढ़िए, मदनी काफिलों के मुसाफिर बनिए, मदनी इनामात के पर अमल करते हुए अपनी जिंदगी गुजारिए, तो इंशाअल्लाह आप मदीना मदीना हो जाएगा। मदनी इनामत जो है ना असल में ये इस्लामी जिंदगी गुजारने के इसमें मदनी उसूल दिए हुए।
अर्ज ये है कि हुजूर सरकार मदीना सल्लल्लाहु तआला अलैहि वसल्लम ने खुद भी मिलाद शरीफ मनाया,
वो ना कि हर पीर शरीफ का रोजा रखते थे सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम। तो आपको इसका सबब पूछा गया तो एक सबब ये भी बताया, फी है वुलित तो इस रोज मेरी विलादत हुई। सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम गोया हर पीर शरीफ को आप अपना मिलाद मनाते थे हम साल भर में एक बार। हमको भी हर पीर मनाना चाहिए रोजा रख के, कि पीर शरीफ का रोजा रखना सुन्नत है। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज़्ज़ व जल्ल व सल्लल्लाहु तआला अलैहि वसल्लम सल्लू अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
मस्जिद में मस्जिद की दुकानें जैसे होती हैं, एक दुकान में इको साउंड की वही दुकान है, तो उस दुकान वाला इको साउंड वाला भी गाने बजाता रहता है अक्सर, तो इसके बारे में क्या हुक्म है, अगर उसको समझाएं तो किस तरह समझाएं?
इसको मिलजुल कर इंतजामिया से पहले बात की जाए, इंतजामिया शायद इनको समझाए तो ज्यादा समझ में आए, या नहीं तो फिर इसमें तरीका ये होता है कि कोई अल्लाह के मजबूत लोग होते हैं ना, भले बेनमाजी होते हैं लेकिन बाज़ औक़ात ये मस्जिद का अदब बहुत करते हैं, तो ऐसा कोई अगर हो ना मजबूत तो वो जाके समझाएगा तो ये समझेगा, समझाना चाहिए, झगड़ा करना तो नहीं मतलब मुनासिब, पर उसको समझाए। बहरहाल जिस जो रोकने पर कादिर है वो तो उसको रोकना होगा। मगर इसमें तो समझाने में ये कि अगर बोलेंगे ना कि तुम मस्जिद के पास बजाते हो कहीं और जाके बजाओ तो ये इजाजत देना हुआ तो ये जायज नहीं है, इस तरह अब मत बजाओ गाने, मस्जिद का एहतराम करो, गुनाह है, बजाओ मत, इस तरह तो इंशाल्लाह हो सकता है कि वो मान जाए। एक मेरे घर के सामने इसी तरह की कोई दुकान थी, वही इसी तरह की जो आप बोलते साउंड वगैरह के या कोई कैसेटें और बेचता था गानों की, तो वो भी धूम धड़के से गाने बजाता था, मुझे तकलीफ होती थी। एक बार मैंने वो चिट्ठी लिखी, मैं इसमें ये नहीं लिखा कि आहिस्ता बजाओ, आहिस्ता बजाओ बोलूंगा तो भी जाहिर है कि ये आहिस्ता की इजाजत देना हो जाएगा ना, इजाजत देनी नहीं है, मैं ये लिखा कि ये शरण जायज नहीं है और मुझे भी इससे तकलीफ होती है, तो आप मेहरबानी करके गाने मत बजाए, ये गुनाह है, इस तरह का लिखा। अल्हम्दुलिल्लाह फिर उसने मुझे शिकायत का मौका नहीं दिया उस दुकानदार ने। तो कुरान करीम है ना, वज़क्किर फ़इन्नज़ ज़िक्रा तन्फ़उल मुमिनीन, और समझाओ कि समझाना मुसलमानों को फायदा देता है। बाद में तो पता नहीं वो दुकान ही खत्म हो गई या उसने कारोबार तब्दील कर दिया या वहां से चला गया, अब कुछ समझ नहीं आती, अब वो शायद वो दुकान वो गाने बाजे की शायद नहीं है।
मेरा नाम मोहसिन रजा अत्तारी है, मेरा अमीर अहले सुन्नत से सवाल है कि नमाज के दौरान टखनों से शलवार ऊपर रखना सुन्नत है, अगर किसी की शलवार बड़ी हो तो उसे मोड़ सकता है?
ये आपको किसने बताया कि नमाज में सुन्नत है?
नमाज के दौरान,
सिर्फ नमाज में थोड़ी है, टखनों से ऊपर तो वैसे ही है कि नमाज के अलावा भी सुन्नत है, टखनों से ऊपर हो तो नमाज में अगर मोड़ेगा ना तो मकरूह तहरीम में हो जाएगा। नमाज के लिए अगर जैसे बाल लोग मोड़ते हैं इधर से ऊपर से फोल्ड करते हैं मुड़ते हैं, तो ये तो जायज नहीं है। उसकी साइज हो इसी तरह के वो टखनों से नीचे ना जाए, ये ख्याल रखना चाहिए। या बड़ी है तो खींच के ऊपर कर ली तो अर्ज नहीं है, मोड़े नहीं। हर वक्त इसका ख्याल रखे कि टखनों से नीचे ना जाए। लंबा लंबा जो कुर्ता पहनते हैं आजकल इस्लामी भाई, तो भी टखनों से नीचे नहीं जाना चाहिए, टखनों से ऊपर रहना चाहिए।
मौजूदा पीर अगर हाथ फरमा जाए तो उसके बाद किसी और पीर की बैत कर सकते हैं?
नहीं, बायत तो नहीं कर सकते, यानी कि एक ही पीर की बायत काफी होती है। अगर पीर वो कामिल था, या वो तो कामिल था, मुरीद ने कोई ऐसी तरकीब उसके आउट नहीं हुई कि बैत तोड़ बैठा या टूट गई। जैसे कि पीर की अगर अकीदत खत्म हो जाए तब भी बैत टूट जाती है, तो इस तरह का कोई हादसा ना हुआ तो फिर दूसरे की बैत की जरूरत नहीं है। तालिब हो सकता है तलब बरकत के लिए, ये बैत बरकत कर सकता है। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज़्ज़ा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
मेरा सवाल ये है कि अगर फजर की नमाज पढ़ते वक्त मकरूह वक्त दाखिल हो जाए तो क्या फजर की नमाज हो जाएगी?
तो सलाम फेरने से अगर पहले सूरज निकल आया, एक किरण भी अगर जाहिर हो गई उसकी, तो नमाज होगी ही नहीं।
अगर दूसरी रकात में,
चाहे सलाम फेरने से पहले कादे में भी अगर सूरज तुलू हो गया तो नमाज होगी नहीं।
बाबा जी, मेरा आपकी खिदमत में सवाल अर्ज ये है, जो बारिश का पानी सड़क पर खड़ा होता है उस पर अगर छींटे लग जाए तो उसके बारे में क्या है काम है?
तो इसमें यह कि रास्ते की कीचड़ जो है उसका जब तक यकीनी मालूम नहीं है, कन्फर्म शुबा तो होता आदमी को, लेकिन कन्फर्म मालूम हो जब इसको नापाक कहेंगे। नापाक होना कन्फर्म नहीं है तो अब ये पाक है। अब ये बारिश का कीचड़ है या वैसे ही कीचड़ खड़ा हुआ है, मसला ही है।
भाई सड़क पर नॉर्मल आमतौर पर गटर का पानी भारत खड़ा हुआ होता है तो वो
आमतौर पर ना जी, कभी खास तौर पर भी तो कीचड़ बन जाती है ना, इसलिए वो मैंने कहा ये शरीयत ने आसानी दी है कि जब तक यकीनी मालूमात ना हो उस वक्त तक हम इसको नापाक नहीं कहेंगे। ये हमको आसानी हमारे लिए।
अगर शीशे के आगे नमाज पढ़ते हैं तो कुछ लोग बोलते हैं शीशे के आगे नमाज नहीं पढ़नी चाहिए कि उसमें हमारा अक्स नजर आता है।
शीशे के सामने नमाज पढ़ना जायज है। अब अपना अक्स देखने से नजर पड़ती है तो दिल बटेगा, तो खुशू और खुशू में फर्क आएगा, तो इसलिए उससे बचे। और अगर खुशू और खुशू में फर्क नहीं आता तो शीशे के आगे, अब जो है ही नाबीना उसको नजर ही नहीं आता तो शीशा रखा तो क्या फर्क पड़ेगा उसको। तो बहरहाल ये कि शीशे के सामने हो तो नमाज में कराहत नहीं है, मकरूह नहीं है। नमाज नहीं होती ये कहता है वो तो बिल्कुल जुर्रत करता है, वो गलत कहता है, तौबा करनी चाहिए उसको।
अनीस अहमद अत्तारी लियाकताबाद से हाजिर हुआ हूँ। अल्कुनिसा का दर्द जो पाँव में होता है उसका भी इशारा फरमा दीजिए।
ये अल्कुनिसा है, मदनी पंचसूरा सफा 388 से ये शुरू हो रहे। अल्कुनिसा की पहचान ये है कि इसमें चड्ढे यानी रान के जोड़ से लेकर पाँव के टखने तक शदीद दर्द होता है। ये मरज बरसों तक बीचा नहीं छोड़ता। इसके दो इलाज, नंबर एक, दर्द के मकाम पर हाथ रखकर अव्वल आखिर दुरूद शरीफ सूरतुल फातिहा एक बार और 7 मरतबा ये दुआ पढ़कर दम कर दीजिए। अल्लाहुम्मा अज़हिब अन्नी सूअ मा अजिदो। अगर दूसरा दम करे तो अन्नी की जगह, यानी दूसरा कोई शख्स दम करे तो अन्नी की जगह अन हो कहे। ये इलाज की मुद्दत ता हुसूल शिफा। नंबर दो, या मुहयी 7 बार पढ़कर गैस हो या पीठ या पेट में तकलीफ या अल्कुनिसा या किसी भी जगह दर्द हो या किसी उज्व के जाहिर हो जाने का खौफ हो, अपने ऊपर दम कर दीजिए, इंशाअल्लाह फायदा होगा। مدت علاج تا حصول شفا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
نماز پڑھتے ہوئے اگر کوئی تحریر لکھی ہوئی سامنے آ جائے تو اگر اس کو پڑھ لیا جائے تو اس سے نماز ٹوٹ جائے گی یا نہیں، یہ پوچھنا تھا.
مصحف شریف قرآن کریم سے یا کسی کاغذ سے یا محراب وغیرہ میں لکھا ہوا دیکھ کر قرآن شریف پڑھنا، ہاں اگر یاد پر پڑھ رہے ہیں اور مصحف شریف یا محراب وغیرہ پر صرف نظر ہے تو حرج نہیں. اگر کسی کاغذ وغیرہ پر آیات لکھی ہیں اسے دیکھا اور سمجھا مگر پڑھا نہیں، اس میں بھی کوئی حرج نہیں. تو اگر مصحف شریف دیکھ کر پڑھیں گے تو نماز ٹوٹ جاتی ہے، نماز کے مفسدات کے بیان میں. یہ اسلامی کتاب یا اسلامی مضمون دوران نماز جان بوجھ کر دیکھنا اور ارادتاً سمجھنا مکروہ ہے. دنیاوی مضمون ہو تو زیادہ کراہیت ہے، لہذا نماز میں اپنے قریب کتابیں یا تحریر والے پیکٹ اور شاپنگ بیگ، موبائل فون یا گھڑی وغیرہ اس طرح رکھیے کہ ان کی لکھائی پر نظر نہ پڑے، یا ان پر رومال وغیرہ اڑا دیجئے. نیز دوران نماز ستون وغیرہ پر لگے ہوئے سٹیکرز، اشتہار اور فریموں وغیرہ پر نظر ڈالنے سے بھی بچیے. صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم.
ایک شخص نماز پڑھ اور سجدے کی جگہ زمین سے تھوڑی اوپر ہو تو کیا اس کا سجدہ ہو جائے گا؟
اگر 12 انگل سے زیادہ اوپر ہوگی تو سجدہ نہیں ہوگا. تو 12 انگل یا اس سے نیچے ہے تو سجدہ ہو جائے گا، اور 12 انگل سے اوپر ہے تو سجدہ نہیں ہوگا.
سوال یا مرشدی آپ کی بارگاہ میں تھا کہ ایک ذمہ دار دوسرے ذمہ دار کا نمبر مانگتا ہے کہ آپ کے پاس فلاں ذمہ دار کا نمبر ہے تو وہ دے دیں، تو اس کو نمبر بھی معلوم ہے، کیا وہ اس کی جس کا نمبر مانگ رہے اس کی اجازت کے بغیر وہ نمبر دے سکتا ہے؟ برائے کرم ارشاد فرمانے.
جس کا نمبر آپ کے پاس ہے نا اس کی اپنی کوالٹی پتا ہونی چاہیے. بعض لوگ تو اپنا نمبر وہ زبردستی مطلب عام کرتے ہیں، نیٹ پہ بھی نمبر دیتے ہیں، وہ وزٹنگ کارڈ میں بھی نمبر دیتے ہیں، نمبر عام کرتے ہیں کہ کاش کوئی ہم سے بھی بات کر لے. اب ایسے کا نمبر اگر آپ دوسرے کو دیں گے تو وہ تو خوش ہوگا، برا نہیں مانے گا. اچھا بعض ہوتے ہیں ہم جیسے کہ جو لوگوں سے مطلب کتراتے ہیں ان کے ٹیلی فون سے کہ یہ فون پر بات کریں، نہیں کر سکتے ہم لوگ بات، بہت دشواری ہے. تو ہم جیسا اگر نمبر دے تو اگر پتا ہے کہ یہ مطلب نمبر عام نہیں کرتا اور مجھے دیا ہے تو یہ انڈر شوٹ ہے کہ دوسرے کو نہیں دینا ہے. اب جیسے کوئی بات کر رہا ہے اور وہ اس طرح بات کر رہا ہے یعنی کوئی سن تو نہیں رہا، تو یہ بات بھی امانت ہے کہ یہ قرینہ واضح ہے کہ یہ چاہتا ہے کہ آپ کے سوا اور کوئی یہ بات نہ سنے، تو اس لیے یہ بات بھی اب امانت ہے، کسی کو نہیں کہنی. تو اب یہ دونوں صورتیں میں نے آپ کو بتا دی کہ جس کا نمبر آپ کے پاس ہے آیا وہ چھپانا چاہتا ہے یا نہیں، نہیں چاہتا تو دے سکتے ہیں، چاہتا ہے تو نہیں دے سکتا.
امیر اہل سنت بارگاہ میں عرض ہیں کہ جمعہ روشا دو رکعت فرض ماں پڑھ گا امیت ماں جمعہ نیتا بند گا بقایا ماں سنت آئی نفلاں جمعہ نیتا بند یا زور نیتا بند.
سمجھ گیا میں آپ کا سوال، تو اندازہ ہو گیا مجھے کہ آپ یہ
سبحان اللہ
آپ یہ فرما رہے ہیں کہ جمعے کے فرضوں کے بعد دو فرض ہیں، اس کے بعد جو سنتیں پڑھیں گے اس میں زہر کی نیت کریں یا جمعے کی نیت کریں؟
سبحان اللہ.
اس میں یہ ہے کہ اس میں زہر اور عصر اور عشاء اور یہ نام لے لینے کی ضرورت نہیں ہوتی سنتوں میں، میں اتباع رسول میں یا سرکار کی اتباع میں میں دو رکعت پڑھ رہا ہوں سنت، چار رکعت سنت پڑھ رہا ہوں، یا خالی یوں کہہ دیا میں چار سنتیں پڑھ رہا ہوں دو سنتیں پڑھ رہا ہوں، یہ بھی کافی ہے.
جی بابا جی.
جمعہ کہنا ضروری نہیں ہے، نہ زور کہنا ضروری ہے.
سرسبز